रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भोलि हुने उम्मेद्वारको मनोनयन दर्ताका लागि सबै तयारी पूरा। आवश्यक कागजात सहित सम्बन्धित निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको आग्रह। सबै समुदायका मौलिक पर्व र पहिचानको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। वीर अस्पतालमा 25 आकस्मिक कक्ष विस्तार। स्पेनमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा 39 जनाको मृत्यु। र राष्ट्रिय लीग फुटबलमा लालीगुराँस एसोसिएशनको लगातार दोस्रो जीत। अब समाचार विस्तारमा। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको भोलि हुने उम्मेद्वारको मनोनयन पत्र दर्ताका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज सार्वजनिक अपील गर्दै भोलि बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म आयोगले तोकेको आवश्यक कागजात सहित सम्बन्धित निर्वाचन क्षेत्रबाट मनोनयन पत्र दर्ता गर्न आग्रह गर्नु भएको छ।
भोलि माघ 6 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म उम्मेद्वारको मनोनयन पत्र दाखिल गर्ने समय रहेको छ। यो समयभित्र उम्मेद्वार आफै, उम्मेद्वारको प्रतिनिधि, उम्मेद्वारको समर्थक र उम्मेद्वारको प्रस्तावक मध्ये एकजना चाहिँ सम्बन्धित निर्वाचन कार्यालयमा गएर आफ्नो मनोनयन पत्र दाखिल गर्न सक्नुहुन्छ र यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ र सबै दलहरूले पनि मन लाग्छ अब भोलि समयमा आफ्नो मनोनयन पत्र आफ्नो उम्मेद्वार मार्फत दाखिल गर्नुहुन्छ।
निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्ने लगायतका कानूनी प्रक्रिया अघि बढ़ने आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले लोकतन्त्र र सुशासनका लागि निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो।
निर्वाचन प्रक्रिया भनेको मुलुकमा सुशासन प्रवाह गर्ने मत दिने पहिलो खुट्किलो हो। त्यसो भएर हुनाले मुलुकमा सुशासन चाहनुहुने सरकारवाला मतदाता, मनोनयन दर्ता गर्ने उम्मेद्वार लगायत निर्वाचन प्रक्रियामा सहभागी हुने सबैको चाहिँ एउटा पवित्र निष्ठाका साथ निर्वाचनमा लाग्नुपर्छ र अहिलेको मतको सदुपयोग भएन भनेदेखि सरकारवाला सबैले आशा गरेको सुशासन कायम रहन सक्दैन। त्यसो भएको हुनाले सम्पूर्ण सरकारवालाहरूलाई यो निर्वाचन प्रक्रियामा एकदम दृढतापूर्वक लाग्न, समर्थन गर्न, सहयोग गर्न निर्वाचन आयोग हार्दिक आग्रह गर्छ।
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गरिएकाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने आयोगले जनाएको छ। मतदाताका निर्वाचन सम्बन्धी जिज्ञासाको निशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले कल सेन्टर शुभारम्भ गरेको छ। निर्वाचन सम्बन्धी केही जिज्ञासा भएमा टोल फ्री नम्बर 1102 सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम लोछार अर्थात नयाँ वर्ष पर्व आज मनाएका छन्। मंजुश्री पात्रो अनुसार आजदेखि 2862 वर्ष शुरू भएको छ। आजदेखि सर्प वर्ष पूरा गरी घोड़ा वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोड़ा, भेड़ा, बाँदर, चरा, कुकुर र सुंगुर गरी 12 वर्गमा सोनाम लोछारलाई विभाजन गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धनप्रति सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउनु भएको छ। सोनाम लोछारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज टुनीखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै जात जातिका मौलिक परम्परा, संस्कृति र जीवन पद्धतिको सम्मान, संरक्षण र प्रवर्धन गर्नु राज्यको दायित्व भएको बताउनुभयो। सोनाम लोछार जस्ता पर्वहरूले आफ्नोपन, मौलिकता र राष्ट्रिय एकताको भाव सिकाउने जनाउँदै प्रधानमन्त्रीले यसबाट हाम्रो सांस्कृतिक पहिचान विश्व मञ्चमा पुगिरहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र नभई देशको भविष्य निर्माणसँग जोड़िएको विषय भएको बताउनु भएको छ। आज झापामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले स्पष्ट विचार र देश बनाउने एजेण्डा सहित एमाले जनतामा झाएको बताउनुभयो। निर्वाचन लोकतन्त्रको मूल आधार भएकाले यसको विश्वसनीयता र निष्पक्षता सुनिश्चित गर्न शान्ति सुरक्षा अत्यन्तै महत्वपूर्ण हुने अध्यक्ष ओलीले बताउनुभयो। अध्यक्ष ओलीले पार्टीभित्र उम्मेद्वार चयन र मनोनयन प्रक्रियाबारे ठूलो मतभेद नरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मध्य प्रदेशको राजधानी जनकपुर धाममा सभा आयोजना गरेको छ। परिवर्तन उद्घोष सभा नाम दिइएको कार्यक्रममा रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले निर्वाचनले नागरिकले आफ्नो अधिकार आफ्नै प्रदेशमा पाउन थप बलियो आधार बन्ने धारणा राख्नुभयो। उहाँले मध्य प्रदेश राजधानी जनकपुर ऐतिहासिक तथा धार्मिक स्थल भए पनि विकास नभएको देखेर दुखी भएको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताउनु भएको छ। धनगढ़ी उपमहानगरपालिकाद्वारा आयोजित प्रदेश स्तरीय सिप तथा रोजगार मेला 2082 आज उद्घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताउनुभयो। सुदूरपश्चिम प्रकृति र संस्कृति दुवैमा धनी भएकाले त्यसको मिश्रण नहुँदा विकास हुन नसकेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ। आज उहाँले प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा पेश गर्नुभएको हो। मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानु अघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गर्नुभएको छ। युवा तथा खेलकुद मन्त्री बबलु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो। जेएनजी आन्दोलनपछि गठन भएको सरकारमा उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो। वर्तमान सरकारमा उहाँ जेएनजी पुस्ताको प्रतिनिधित्व गरिरहनु भएको थियो। वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार गरिएको छ। अस्पतालका निर्देशक डाक्टर दिलीप शर्माले बिरामीको चापलाई ध्यानमा राखेर 25 आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो। यसअघि 30 आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो। अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो। बिरामीको उपचारलाई ध्यान दिएर आकस्मिक कक्ष थप गरेका हौ। अझै 20 आकस्मिक कक्ष चाँडै नै विस्तार हुनेछ। अस्पतालका निर्देशक डाक्टर शर्माले भन्नुभयो, आकस्मिक कक्षमा बिरामीका कुरुवालाई खाना पकाउने व्यवस्था समेत गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम
राष्ट्रको संचार। विज्ञापनपछि अब बाँकी समाचार। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। आज दिउँसो पोखरामा पक्राउ गरिएका प्रसाईलाई काठमाडौँ ल्याइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईलाई कार्यवाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो। प्रसाईले केही दिन अघि कंग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई 52 करोड़ रूपियाँ बुझाएको आरोप सहित भिडियो सार्वजनिक गर्नुभएको थियो। दाङको लमही नगरपालिका 7 रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज एक मजदूरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा सोही नगरपालिका 7 कमानपुरका 36 वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो। उद्योगमा पावर प्लान्टको काम भइरहेका बेला खनिएको ठूलो खाडलमा माटोको ढिस्को खस्दा 2 पुरिएका थिए। अब अन्तर्राष्ट्रिय समाचार. दक्षिणी स्पेनमा दुईवटा रेलेक आपसमा ठोकिँदा कम्तीमा 39 जनाको मृत्यु भएको छ. अधिकारीहरूले मृतकको संख्या अझ बढ़न सक्ने बताएका छन्. स्पेनका यातायात मन्त्री ओस्कार पुएन्टेका अनुसार 24 जना भन्दा बढ़ी घाइतेको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ. रेल सञ्जाल संचालक एडीआईएफका अनुसार दुर्घटनामा कोर्डोभा शहर नजिक आदाजमुज क्षेत्रमा भएको थियो. दुर्घटनाको कारण अझै खुलेको छैन. अब आर्थिक समाचार.
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा 2,50,350 मेट्रिक टन कमी हुने जनाएको छ. मन्त्रालयले देशभर धान बालीको क्षेत्रफल र उत्पादकतामा कमी आएका कारण यस वर्ष 57,05,126 मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो. गत वर्ष 59,55,476 मेट्रिक टन उत्पादन भएको थियो. गत वर्षको तुलनामा धान उत्पादनमा 4.20% कमी आएको हो. कैलालीको धनगढ़ी उपमहानगरपालिकाको आयोजनामा सोमबारदेखि धनगढ़ीमा शिव तथा रोजगार मेला शुरू भएको छ. युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले उपमहानगरपालिकाको आयोजनामा शिव तथा रोजगार मेला शुरू गरिएको उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिनुभयो. मेलाका लागि सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहबाट पुरूष, महिला र लैंगिक तथा यौनिक अल्पसंख्यक समूह गरी 3,802 जनाले आवेदन दिएका थिए, जसमध्ये 600 जना आवेदकहरूलाई छनौट गरिएको छ. कुल 600 जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिएको उक्त तालिममा 7 क्षेत्रका 22 प्रकारका सिपमूलक तालिम सञ्चालन गरिने संयोजक महराले बताउनुभयो. आर्थिक वर्ष 2082-83 को 6 महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको 25.84% अर्थात 17,43,58,77,00,000 रूपियाँ राजस्व संकलन गरेको छ. घर जग्गा रजिस्ट्रेशन मालपोत र सवारी साधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आय स्रोत मानिन्छ. दुवै शीर्षक सहित बाँडफाँड आर्थिक वर्ष 2082-83 30,89,11,89,000 राजस्व संकलन हुने अनुमान गरिएकामा साउन महिनादेखि पुष महिनासम्ममा लक्ष्यको 31.48% अर्थात 9,72,50,28,000 राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत केशव भण्डारीले जानकारी दिनुभयो.
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही. अब खेल समाचार.
नेपालले साफ महिला फुटसल च्याम्पियनशीपमा लगातार दोस्रो हार बिहोरेको छ. थाइल्याण्डको बैंकक स्थित नन्थाबुरी स्टेडियममा सोमबार सम्पन्न खेलमा नेपाललाई बंगलादेशले 3-0 गोलले पराजित गरेको हो. नेपालको यो लगातार दोस्रो हार हो. नेपालले पहिलो खेलमा श्रीलंकासँग 2-2 बराबरी खेलेको थियो. दोस्रो खेलमा मालदिवसलाई 5-0 हराएको नेपालले तेस्रो खेलमा भारतसँग 8-1 फराकिलो हार बिहोरेको थियो. बंगलादेशको भने यो दोस्रो जित हो. पहिलो खेलमा भारतलाई 3-1 हराएको बंगलादेशले दोस्रो खेलमा भूटानसँग 3-3 गोलको बराबरी खेलेको थियो. एन्फा प्रेसिडेन्ट कपबाट छनौट भएको लाली गुराँस एसोसिएसनले राष्ट्रिय लीगमा लगातार दोस्रो जित निकालेको छ. सातो बाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा लाली गुराँसले एन्फा प्रेसिडेन्ट कपबाट छनौट भएको नव जनजागृति युवा क्लबलाई 4-1 गोलले पराजित गर्यो. लाली गुराँसका लागि आशिष गुरूङले 2 तथा 2 विदेशी खेलाड़ी अब्दुल युसुप र अक्विट जुनियरले गोल गरे. उमेश सञ्जेलले नव जनजागृतिका लागि इन्जुरी समयको पहिलो मिनटमा सान्तना गोल फर्काए. लाली गुराँसले पहिलो खेलमा शहीद स्मारक ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई 1-0 गोलले हराएको थियो. नव जनजागृतिको भने यो लगातार दोस्रो हार हो. पहिलो खेलमा नव जनजागृति एन्फा प्रेसिडेन्ट कपबाट छनौट भएको चितलाङ एएफसीसँग 2-1 पराजित भएको थियो. ए डिभिजन लीगका 13 र एन्फा प्रेसिडेन्ट कपबाट छनौट भएका 4 गरी 17 टोलीले बिना रेलिगेसनको राष्ट्रिय लीग खेलिरहेका छन्.
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय वम. अब मौसम. आगामी 24 घण्टामा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भोलि हुने उम्मेद्वारको मनोनयन दर्ताका लागि सबै तयारी पूरा. आवश्यक कागजात सहित सम्बन्धित निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको आग्रह. सबै समुदायका मौलिक पर्व र पहिचानको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई. वीर अस्पतालमा 25 वटा आकस्मिक कक्ष विस्तार, स्पेनमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा 39 जनाको मृत्यु, र राष्ट्रिय लीग फुटबलमा लालीगुराँस एसोसिएशनको लगातार दोस्रो जीत। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।